नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल फागुन 8 गते बिहिबार, फागुन कृष्ण पक्ष सप्तमी तिथि, तदनुसार 20 फेब्रुअरी सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। 150 वर्ष पुरानो बस्तीमा 6 वर्षपछि पुग्दा शीर्षक दिएर अन्नपूर्ण पोस्टमा प्रकाशित यो समाचारबाट कार्यक्रमको शुरूआत गरौं। गाउँमा बिजुली नहुँदा जंगली जनावरको डरले समसाझै घरभित्र छिरिहाल्थे गाउँले। बस्ती छेउकै खोलाबाट गाग्री र ग्यालेनमा भरेर ल्याएको पानी नै पिउँथे। नुहाउन र लत्ता कपड़ा धुने सबै काम त्यही खोलाको पानीबाट हुन्थ्यो। पर्सा राष्ट्रिय निकुञ्जको घना जंगल बीचमा अवस्थित शिकारी बास गाउँका स्थानीयको दुःख त्यतिमा मात्रै सीमित थिएन। गाउँमा कसैलाई सामान्य ज्वरो आइहाल्यो भने एक चक्की सिटामोलको लागि पनि जंगलको 7 किलोमिटर गोरेटो बाटो छिचोलेर ब्रह्मानगर वा विजय बस्तीको हेल्थ पोस्टमा पुग्नु पर्थ्यो। सिकिस्त बिरामी परे परिवारजन र छिमेकीले ढोइसन कपड़ा र बाँसको झुलंगीमा बोकेर 7 किलोमिटर परको त्यही विजय बस्तीको हेल्थ पोस्टमा पुर्याउँथे। कारण गाउँमा नै न हेल्थ पोस्ट थियो न एम्बुलेन्स आउन सक्ने कच्ची बाटो नै। तर अहिले गाउँका पोलहरूमा सोलार बत्ती झलमल्ल बल्छ। त्यसकै उज्यालोमा गृहिणी महिलाले साँझ पर्दासम्म पनि गाउँका धारामा निर्धक्क भएर घरका कामधन्दा सकाउँछन्। अब खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता पनि छैन स्थानीयलाई। 52 घरदूरी रहेको शिकारी बासका विभिन्न 7 स्थानमा धाराको व्यवस्था गरिएको छ। गाउँमा कोही सिकिस्त बिरामी परिहाले अस्पताल लैजान गाउँमै एम्बुलेन्स आइपुग्छ। 2 वर्ष यतादेखि गाउँमै हेल्थ पोस्ट पनि सञ्चालनमा आइसकेको छ। सामान्य घाउचोट लागे, रुघा ज्वरो खोकी लागे बिरामीले गाउँमै औषधिमूलो गर्न पाउँछन्। जंगलको बाटो थोरै भए पनि चौडा पारेर ग्राभेल गरिएको छ, जसका कारण मोटरसाइकल, ट्र्याक्टर, एम्बुलेन्स, साना गाड़ी गाउँमै आइपुग्छन्। गाउँ परको जंगलभित्रको खोलाको मुहानलाई व्यवस्थित गरेर त्यहीँबाट गाउँसम्म पाइप बिछ्याएर 7 ठाउँमा धाराको व्यवस्था गरिएको स्थानीय अगुवा सुजित बस्नेत बताउँछन्। 6 वर्षपछि शिकारीवास पुग्दा भेटिएका उहाँले भन्नुभयो, अब पहिलाको जस्तो खोलाको धमिलो पानी पिउनु परेको छैन। पालिकाको आर्थिक सहयोगमा गाउँमा 7 ठाउँमा धाराको व्यवस्था गरिएको छ। यसले धेरै हदसम्म सजिलो भएको छ। यो खबर थियो 150 वर्ष पुरानो बस्तीमा 6 वर्षपछि पुग्दा शीर्षकमा अन्नपूर्ण पोस्टबाट। आजको गोर्खापत्र दैनिकमा प्रजातन्त्र उज्यालो युग शीर्षकमा मूल खबर प्रकाशित छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको स्थापना कालरात्रिपछिको उज्यालो युग रहेको बताउनु भएको छ। 75 प्रजातन्त्र दिवसका अवसरमा बुधबार टुनीखेलस्थित सैनिक मंचमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुश शासनसँग लोकतन्त्रको तुलना हुन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, पुस्तान्तरणको समय चापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस कालरात्रिको क्रूरतम स्मृतिलाई गुमाउन पुग्छ र भन्छ प्रजातन्त्रले के गरेको छ। त्यसले त अझै राणाकालका दरबारहरूबाट निर्वाह गरिरहेको छ। जहानिया शासकले आफ्नो सन्तानका लागि दरबार बनायो, प्रजातन्त्रले जनताका लागि सड़क, पुल, कालो कुलो, बिजुली, व्यावसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनायो। उहाँले निरंकुश शासनले आफ्नो अभिजातीय विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाबीच तुलना हुनै नसक्ने पनि बताउनुभयो। प्रजातन्त्रको उज्यालोमा हुर्किएको र अत्याधुनिक सूचना प्रविधिमा व्यस्त पछिल्लो पुस्ताका लागि निरंकुश शासनको कालरात्रि काल्पनिक कथा जस्तो लाग्ने बताउँदै उहाँले भावी पुस्ताले प्रजातन्त्र प्राप्तिका लागि भएका कठिन संघर्षलाई बिर्सन नहुने बताउनुभयो। प्रजातन्त्र उज्यालो युग शीर्षकको यो खबर गोर्खा पत्रबाट लिएका हौं। गोर्खापत्रको अग्रपृष्ठबाटै चुरे विनाशले गाउँ नै विलय शीर्षकको खबर लिँदैछौ। कुनै समय धनुषा जिल्लाको छिरपोखरी गाउँ हराभरा थियो। करिब 100 घरधुरी भएको यो गाउँ कृषिमा आत्मनिर्भर थियो। पिउने पानीका लागि इनार र सिंचाईका लागि मूलको पानी प्रयोग गरिन्थ्यो, उब्जनी पनि राम्रो हुन्थ्यो र समुदायबीच गहिरो सामाजिक सम्बन्ध थियो। तर अहिले छिरपोखरी गाउँ नै छैन, त्यहाँ अहिले केवल फराकिलो मरूभूमि मात्रै छ। 2044 सालको अन्तिम सोमबार जलाद नदीमा आएको विनाशकारी बाढ़ीले यो गाउँ पूरै बगायो। जलाद नदीले वर्षेनी जमिन कटान गर्दै गाउँलाई खतरामा पारिरहेको थियो। अन्तत उक्त बाढ़ीले गाउँलाई अस्तित्वविहीन बनायो, तर खनेर ढलान गरिएका दुई इनार अझै पनि अवशेषका रूपमा उभिएका छन्। ती इनारहरू नै अहिले गाउँको अन्तिम चिनारी बनेका छन्। छिरपोखरी बस्ती बगाउँदा 60 वर्षीय राजकिशोर यादव किशोरावस्थामा हुनुहुन्थ्यो। उहाँले त्यो भयावह दिन सम्झदै भन्नुभयो, त्यस दिन बिहानदेखि परेको पानीले खोलाको बहाव मोडिएपछि बस्तीतर्फको जमिन कटान हुन थाल्यो। म नवविवाहित थिए, भाइ बहिनीहरू ससाना थिए। बाढ़ीले गाउँमा क्षति पुर्याउन थालेपछि हामीले घर उखेलेर काठबास जोगाउन खोज्यौं। केही लत्ता कपड़ा र अन्न खेतसम्म पुर्यायौं, तर धेरै धान चामल हिलोमै अड्कियो। चुरे विनाशले गाउँ नै विलय शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। कान्तिपुर दैनिकले रोशीको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा फेरि क्रसरको उपद्रव शीर्षकको खबरलाई अग्रपृष्ठमा प्रकाशित गरेको छ। विद्यालय भवनको आड़ीमा ढुंगा गिट्टी उत्खनन भइरहेको छ। कक्षा कोठामा पढ़ाई चलिरहेको छ। शिक्षकले पढ़ाएको न विद्यार्थीले राम्रोसँग सुन्न सक्छन्, न विद्यार्थीले भनेको शिक्षकले नै बुझ्छन्। बेथानचोक 4 स्थित चलाल गणेशस्थानमा रहेको गणेश आधारभूत विद्यालय छेवैमा चलाल गणेशस्थान खनिज उद्योग प्रालीले केही दिनदेखि उत्खनन गरिरहेको छ। कक्षा 7 अध्ययनरत करण मगरले खानीबाट आएको धुलोले स्कूल नै छोप्ने गरेको बताउनुभयो। त्यही कक्षाकी पार्वती तामाङले खानी चल्न थालेपछि एकाग्र भएर पढ्ने नसकिएको सुनाउनुभयो। खानीमा ब्रेकर चलाएका बेला कसैले बोलेको बुझिँदैन, उहाँले भन्नुभयो। पढ़ाई भइरहेका बेला खानी सञ्चालन हुँदा बालबालिकाको मनोविज्ञानमा असर पर्ने र खानी आसपास रहेको विद्यालयसँगै बस्ती पनि जोखिममा पर्ने स्थानीयको चिन्ता छ। खानीमा ब्रेकर चलाउँदा भवन नै थर्किने र बालबालिका तर्सिने गरेको एक शिक्षकले बताउनुभयो। खानीबाट निस्कने धुवाले विद्यार्थीको स्वास्थ्यमा असर पर्ने जोखिम छ, उहाँले भन्नुभयो। रोशीको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा फेरि क्रसरको उपद्रव शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा ट्रम्पले भने नेपाललाई संघीयताको नाममा गरिएको सहयोग ठगी हो शीर्षकको खबर प्रकाशित छ। अमेरिकाले विभिन्न प्रयोजनका लागि विभिन्न देशलाई दिँदै आएको सहायतालाई आफ्नो दोस्रो कार्यकाल प्रारम्भ भएसँगै रोक्ने प्रक्रिया शुरू गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले गरिएको सहायता रकमको दुरूपयोग हुने गरेको तथ्यलाई प्राथमिकता दिएर आफ्नो धारणा सार्वजनिक गर्न थाल्नु भएको छ। सहायता रकम रोक्ने सन्दर्भको आफ्नो निर्णय सही रहेको पुष्टि गराउन राष्ट्रपति ट्रम्प र उहाँको प्रशासनले विभिन्न मञ्चहरू मार्फत सहायता रकमको दुरूपयोगलाई बाहिर ल्याउन थालेको हो। सोमबार राष्ट्रपति ट्रम्पले अमेरिकाले गर्दै आएका सहयोग प्रयोजन विपरीत प्रयोग भएको बताउनुभयो। उहाँले अमेरिकाले सहयोग गर्नु आवश्यक नभएको बताउँदै सहायता रकम रोक्ने आफ्नो निर्णय अमेरिकाको हितमा रहेको दावी गर्नुभयो। व्हाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले नेपालको प्रसंगमा समेत नेपालमा गरिएको सहयोग दुरूपयोग भएको धारणा राख्नुभयो। उहाँले खास गरी नेपाललाई संघीयताका लागि गरिएको सहयोगको प्रसंग झिक्दै त्यो सहयोग ठगी भएको टिप्पणी गर्नुभएको छ। नेपाललाई 20 मिलियन डलर संघीयताका लागि दिइएको छ, यो सरासर ठगी हो, पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भन्नुभयो। उहाँले नेपाललाई 19 मिलियन डलर जैविक विविधता संरक्षणका लागि अमेरिकाले दिएको समेत बताउनुभयो। उहाँले आफ्नो लामो भाषणका क्रममा लिखित दस्तावेजसहित नेपाल प्रसंग झिक्दै नेपाललाई गरिएको सहयोगलाई ठगीको उपमा दिनुभयो। राष्ट्रपति जो बाइडेनको कार्यकालमा अमेरिकी सहयोग रकमको दुरूपयोग र अनावश्यक रूपमा देशको ढुकुटी बाँडेर दुरूपयोग गरेको विषयलाई बाहिर ल्याउने क्रममा राष्ट्रपति ट्रम्पले आफ्ना धारणाहरू सार्वजनिक गर्दै आउनु भएको छ। ट्रम्पले भने नेपाललाई संघीयताको नाममा गरिएको सहयोग ठगी हो शीर्षकको यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा देउबा नै 2084 चुनावपछि मात्र महाधिवेशन गर्ने पक्षमा शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा 2084 आम निर्वाचनपछि मात्र पार्टी महाधिवेशन गर्ने रणनीतिमा लागेपछि नेताहरूमा हलचल शुरू भएको छ। पार्टी नेताहरूले विधान बमोजिम 2082 मंगिरभित्रै महाधिवेशन गर्नुपर्नेमा जोड़ दिँदै आइरहेका बेला देउबाले अनौपचारिक बैठकमा 2084 चुनावपछि मात्रै महाधिवेशन गर्न उपयुक्त हुने धारणा व्यक्त गरिसक्नु भएको छ, तर महाधिवेशन त्यति पर सार्न पार्टी विधान र संविधानले दिँदैन। देउवा निवास बुढा नीलकण्ठमा शुक्रबार भएको अनौपचारिक बैठकमा उनी निकट शीर्ष नेताहरूले एक वर्षभित्रै महाधिवेशन गर्नु उचित हुने सुझाव दिएका थिए। त्यसपछि महाधिवेशन गर्दा लगत्तै हुने 2084 चुनावमा पार्टीलाई क्षति पुग्न सक्ने चिन्ता उनीहरूको थियो। देउवाले भने 2084 चुनावपछि मात्रै महाधिवेशन गर्ने जनाउ दिनुभएको थियो। यसअघि संस्थापन पक्षका केही केन्द्रीय सदस्यले मात्रै राख्दै आएको यस्तो धारणालाई संस्थागत बुझाइका रूपमा हेरिएको थिएन। पार्टी विधान अनुसार देउवा नेतृत्वको केन्द्रीय कार्य समितिको 4 वर्ष कार्यकाल 2082 मंगिरमा सकिन्छ, तर संविधानले थप 1.5 वर्ष थप्न सक्ने सुविधा दिएको छ। संविधानको धारा 269 उपधारा 4(ख)मा राजनैतिक दलको विधानमा कम्तीमा 5 वर्षमा एकपटक सुदलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ भन्ने उल्लेख छ। त्यसैको प्रतिबन्धात्मक वाक्यमा भनिएको छ, तर विशेष परिस्थिति उत्पन्न भई 5 वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके 6 महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनैतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन। देउबा नै 84 चुनावपछि मात्र महाधिवेशन गर्ने पक्षमा शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा भने सरकारप्रति असन्तुष्ट शेखर शीर्षकको खबर प्रकाशित छ। हामी सरकार बाहिर छौं, सत्ता पक्षमा छौं, तर सरकारमा छैनौं। हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ। हामी प्रतिस्पर्धी पनि हौं। भोलिको राजनीतिमा एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस हो। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त भाषणको एक अंश हो। शेखर कोइराला मात्रै होइन, कांग्रेसको समर्थनमा गठन भएको एमाले नेतृत्वको वर्तमान सरकारप्रति कांग्रेसका केही नेताले निरन्तर खबरदारी गरिरहेका छन्। प्रतिस्पर्धी एमाले अध्यक्ष नेतृत्वमा रहेका वर्तमान सरकारमा कांग्रेसबाट सहभागी अधिकांश मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको काममा पनि प्रधानमन्त्री र उहाँको सचिवालयका व्यक्तिहरूले हस्तक्षेप गरेको गुनासो मन्त्रीहरूले गरिरहेका छन्। आफू अन्तर्गतका प्रदेश कार्यालय मात्र होइन सिंहदरबारकै कर्मचारी सरवा हुँदा समेत मन्त्रीहरूलाई जानकारी हुन छोडेको गुनासो गरिरहेका छन्। राम्रा कामको जस आफू र आफ्नो कारणले भएको भन्नु र भनाउनु पर्ने पक्षमा प्रधानमन्त्री रहेको सुनाउँदै एक मन्त्रीले भन्नुभयो, सबैको जस आफू मात्र लिने सम्माननीय ज्यूको आकांक्षाले कतिपय काम प्रभावित भएको छ। सरकारप्रति असन्तुष्ट शेखर शीर्षकको यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ, प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी हरेक पल खास।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको गोर्खापत्र दैनिकमा नेपाली विद्यार्थीको सुरक्षामा चिन्ता, ओडिसा घटनाको पाठ सम्बन्धीको खबर अग्रपृष्ठमा प्रकाशित छ। भारतको भुवनेश्वर स्थित कलिगंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युसँगै वैदेशिक अध्ययनमा गएका अन्य विद्यार्थीको सुरक्षाको विषयमा पनि चिन्ता र चासो बढ़ेको छ। कलिला उमेरका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न पठाउँदा आर्थिक र शैक्षिक विषयसँगै व्यावहारिक पक्षमा पनि उचित परामर्श दिनुपर्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ। पछिल्लो समय वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय तथा क्याम्पसको वस्तुस्थिति र त्यहाँ तिर्नुपर्ने शुल्कका विषयमा मात्रै परामर्श दिने गरिएको छ। व्यावहारिक जीवनका अन्य पाटाका विषयमा पनि समयमै प्रशस्तै परामर्श नपुग्दा भारतमा मात्रै होइन अन्य मुलुकमा अध्ययन गर्न गएका नेपाली विद्यार्थी विविध दुर्घटनामा पर्ने गरेका छन्। पछिल्लो समय बुटुलकी लम्सालको निधनबाट पनि नेपाली विद्यार्थीको सुरक्षामा चिन्ता बढ़ेको हो। लम्सालको शव गत आइतबार साँझ छात्रावासमा झुण्डिएको अवस्थामा फेला परेको थियो। लम्सालले आत्महत्या गरेको भनिएको छ। साथै भारतकै एक युवाले पटक पटक धम्कीपूर्ण व्यवहार गरेका कारण लम्सालले आत्महत्याको बाटो रोजेको पनि सोही विश्वविद्यालयमा अध्ययनरत अन्य विद्यार्थीले बताएका छन्। लम्सालको निधनको घटनाले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई पढ़ाईका साथै व्यावहारिक जीवनका विभिन्न पाटोको विषयमा पनि परामर्श आवश्यक रहेको इण्डो वर्ल्ड एजुकेशन कन्सल्टेन्सीका कार्यकारी अध्यक्ष शिवप्रसाद अर्यालले बताउनुभयो। यहाँबाट विदेश जाने विद्यार्थीलाई हामीले विश्वविद्यालयको वस्तुस्थिति, त्यहाँको पढ़ाई तथा शुल्क संरचनाको विषयमा मात्रै परामर्श दिने हो। अर्यालले भन्नुभयो, अब भने विद्यार्थी जुन विश्वविद्यालयमा जान्छन् त्यहाँको व्यवस्थापनसँग पनि छुट्टै परामर्श गर्नुपर्ने आवश्यकता देखियो। ओडिसा घटनाको पाठ सम्बन्धी यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। नागरिक दैनिकमा सांसदलाई नासुको आँसु सन्देश शीर्षकको खबर प्रकाशित छ। संसदको राज्य व्यवस्था समितिको छलफलमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदामा व्यवस्था गरिएको बढ़ुवा प्रणालीमा आफूहरूमाथि गम्भीर अन्याय भएको भन्दै राजपत्र अन्नकेत कर्मचारी नायब सुब्बाहरूले मंगलबार साँझदेखि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवड़ा लगायत समितिका सदस्यहरूलाई मोबाइलबाट सन्देश पठाई आफ्नो आँसु पुस्न आग्रह गरेका छन्। अहिले देशभरि तीन तहको सरकारमा करिब 32,000 नासु कार्यरत छन् भने संघीय सरकारको मातहतमा मात्र करिब 15,000 नासु हुने व्यवस्था 15,000 नासु छन्। केन्द्र सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन प्रदेश सरकार र स्थानीय सरकारले बनाउने प्रशासन कर्मचारी कानून मार्गदर्शक हुने व्यवस्था संविधानमै गरिएको छ। त्यसैले केन्द्रले बनाउन लागेको कानूनमा प्रदेश सरकार र स्थानीय सरकारका नासुहरूको पनि चासो छ। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा बाल विकास तहमा एक वर्ष मात्रै पढ़ाउनुपर्ने, पाँच वर्ष पूरा भएपछि कक्षा एकमा भर्ना शीर्षकको खबर प्रकाशित छ। सरकारी अध्ययन समितिले शिक्षा क्षेत्रमा बहसको विषय बनेको प्रारम्भिक बाल विकास ईसीडी तहमा एक वर्ष मात्रै पढ़ाउनुपर्ने र बाल बालिकाको उमेर पाँच वर्ष पूरा भएपछि मात्रै कक्षा एकमा भर्ना गर्नुपर्ने सिफारिश गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको संयोजकत्वमा गठित अध्ययन समितिले तीन महिनाभन्दा लामो समय अध्ययन गरेर तयार पारेको प्रतिवेदन गत एक फागुनमा मन्त्रालयमा पेश गरेको हो। यो खबर नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको राजधानी दैनिकले शाहको अभिव्यक्तिले राजावादी उत्साही शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित गरेको छ। पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले राजावादी उत्साही देखेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पूर्व राजा शाहले 75 प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको वक्तव्यलाई स्वागत गरेको छ। राप्रपा आन्दोलन परिचालन समितिका संयोजक तथा पार्टी महामन्त्री समेत रहेका डाक्टर धवल शमशेर जबराले पूर्व राजा शाहको वक्तव्यलाई समर्थन गर्दै आन्दोलनमा होमिन नागरिकलाई आह्वान पनि गर्नुभएको छ। शाहको अभिव्यक्तिले राजावादी उत्साही शीर्षक दिएर राजधानी दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। आजको कान्तिपुर दैनिकमा कहिले नसुध्रिएका राजमार्गका होटल शीर्षकको खबर प्रकाशित छ। राजमार्गका होटल रेस्टुरेन्ट व्यवसायीले चर्को मूल्य असुल्नु कुनै नौलो विषय रहेन। दशैं तिहार लगायत चाडपर्वमा दिनकै 1,00,000 भन्दा बढ़ी यात्रु उपत्यका बाहिरिँदा यात्रु हतारमा हुन्छन्, उजुरी गर्दैनन्। त्यसको मौकामा व्यवसायीले चर्को मूल्य लिन्छन्। म्याद नागेका सामान पनि बिक्री गर्छन्। चाडबाड सकिएपछि व्यवसायी र व्यवसायमा सुधार आउनुपर्ने हो, तर सरकारी अनुगमनले राजमार्गका होटल रेस्टुरेन्टको अवस्था सधैं उस्तै रहेको देखाउँछ। म्याद नागेका सामान र एमआरपी भन्दा बढ़ी मूल्यमा बिक्री गर्ने गरेको अनुगमनले भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय प्रहरी सहितको टोलीले माघ 30 फागुन 3 धादिङ र चितवन क्षेत्रमा अनुगमन गर्दा यस्तो भेटिएको हो। संयुक्त अनुगमन टोलीले राजमार्गमा रहेका 30 होटल, 5 मिठाई पसल र 5 किराना पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा यस्तो कैफियत देखिएको हो। मोबाइल फूड ल्याब भ्यानबाट राजमार्गमा अनुगमन गर्दा एकपटक प्रयोग भइसकेको तेल पटक पटक प्रयोग गर्ने गरिएको पनि भेटिएको छ। यो खबर कान्तिपुर दैनिकको अर्थ पृष्ठमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा बीपी राजमार्ग पुननिर्माणका लागि अर्थले दियो 8.5 अर्बको स्रोत सहमति, दुई वर्षमा सक्ने गरी तत्काल पुननिर्माण प्रक्रिया अघि बढ़ाउने तयारीमा सड़क विभाग शीर्षकको खबर प्रकाशित छ। अर्थ मन्त्रालयबाट स्रोत सहमति पाएसँगै सड़क विभागले बाढ़ीबाट क्षतिग्रस्त बीपी राजमार्गको स्थायी पुननिर्माणको काम तत्काल अघि बढ़ाउने तयारी गरेको छ। मंगलबार अर्थ मन्त्रालयले बीपी राजमार्गको पुननिर्माणका लागि 8.5 अर्ब रूपियाँ स्रोत सहमति दिएको छ। योसँगै सड़क विभागले त्यसको पुननिर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी गरेको छ। विभागले अर्थ मन्त्रालयसँग 9,66,00,00,000 बजेट सहमति मागेको थियो। सड़क विभागका महानिर्देशक रामहरि पोखरेलले द्रुत गतिमा बीपी राजमार्गको स्थायी पुननिर्माणको प्रक्रिया अघि बढ़ाउने बताउनुभयो। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टको अर्थपृष्ठमा सुनको मूल्य दिनमा दुई पटक तोक्ने नीति बनाइदै शीर्षकको खबर प्रकाशित छ। चालू आर्थिक वर्षको शुरूदेखि सुनको मूल्य बढ़ेर नयाँ रेकर्ड बनाउँदै आएको छ। यो आर्थिक वर्षको तेस्रो सातामै मूल्य प्रतितोला 1.5 लाख रूपियाँ नाग्यो। सुनले 2081 साउन 21 गते प्रतितोला 1,50,000 रूपियाँ पुगेर नयाँ रेकर्ड कायम राखेको थियो। यद्यपि यसबीच सामान्यतया मंगिर महिना विवाहका लगन हुने भएकाले सुनको मूल्य बढ़ने गर्थ्यो, तर मूल्य 81 घट्यो। सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार दर 20% घटाएर 10% झारेकै दिन बजारमा सुनको मूल्य तोलामै 15,900 रूपियाँले घटेको थियो। नेपाल सुन चाँदै व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ, नेपाल हस्तकला महासंघको आपसी समझदारीमा मूल्य निर्धारण समिति गठन भएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कारोबार दैनिकमा सरकारले पठायो 34,000 युवा विदेश शीर्षकको खबर अग्रपृष्ठबाट लिँदैछौं। स्वदेशमा रोजगारी सृजना गर्न नसकेको सरकारले आफ्नै पहलमा युवालाई विदेश पठाइरहेको छ। सरकारले पछिल्ला 3 आर्थिक वर्षमा 33,752 युवालाई कोरिया, इजरायल तथा बेलायत रोजगारीका लागि पठाएको छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। नेपाल समाचार पत्रले प्रभावकारी भएन स्वास्थ्य बीमा, 11 अर्ब भुक्तानी गर्न बाँकी शीर्षकको खबर प्रकाशित गरेको छ। नेपालको स्वास्थ्य बीमा कार्यक्रम कमजोर देखिएको छ। स्वास्थ्य सेवा सहज र सर्वसुलभ बनाउनकै लागि स्वास्थ्य बीमाको अवधारणा अघि सारेको दावी गरिए पनि बीमा बोर्डले सेवाग्राहीलाई चित्त बुझ्दो सेवा दिन सकेको छैन। राज्यले अहिले पनि स्वास्थ्यमा पर्याप्त लगानी गर्न नसक्दा सर्वसाधारणले ठूलो रकम खल्तीबाटै खर्च गर्दै आएका छन्। हाल स्वास्थ्य बीमा भुक्तानी अन्तर्गत करिब 11 अर्ब भुक्तानी गर्न बाँकी रहेको बताइएको छ। यस्तोमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन हम्मे पर्ने देखिएको छ। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको गोर्खा पत्र दैनिकमा दृष्टिविहीन इन्द्रलाई शिक्षाको ज्योति छर्ने अवसर शीर्षकको खबर प्रकाशित छ। सरूमा रानी गाउँपालिका 4 बैकेका 26 वर्षीय इन्द्रबहादुर थापा मगर 4 वर्षको उमेरमा ज्वरो र झाडा पखालाले ग्रस्त हुनुभयो। घर परिवारले गाउँका धामी झाँक्रीदेखि देवी देवतासम्म भाकल गरे, यी कुनै उपायले काम गरेन। बाबु यम बहादुर थापाले भैरवाको लुम्बिनी रण अम्बिका आँखा अस्पताल लगेर चिकित्सकसँग परामर्श गर्नुभयो, तर चिकित्सकले आँखाको नसा सुकिसकेको भन्दै उपचार सम्भव नभएको जानकारी दिएर घर फर्काइदिए। गाउँमा आँखा नदेख्ने मान्छे पढ्न सक्दैन, विचरा के गरेर बाँच्ला भन्ने धेरै थिए, तर परिवारले इन्द्रबहादुरलाई हिम्मत दियो। बाबु यमबहादुरको विश्वास माइलो छोराले पाल्छ भन्ने शब्दले इन्द्रलाई कहिल्यै हार मान्न दिएन। आज इन्द्रबहादुरले शिक्षक सेवा आयोगद्वारा लिएको प्राथमिक तथा तृतीय श्रेणी शिक्षकको खुलातर्फ नाम निकालेर समाजलाई जवाफ फर्काउनु भएको छ। यो खबर गोर्खा पत्रमा प्रकाशित छ। अब सम्पादकीय आजको गोर्खापत्र दैनिकमा बलियो कूटनीतिक पहल शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा प्रकृति लम्सालाई न्याय, सबैलाई सम्मानपूर्ण शैक्षिक वातावरण शीर्षकको सम्पादकीय प्रकाशित छ। कारोबार दैनिकले बढ्दैन घर जग्गा कारोबार शीर्षकको सम्पादकीय प्रकाशित गरेको छ। नागरिक दैनिकमा के भयो यस्तो शीर्षकको सम्पादकीय प्रकाशित छ भने नेपाल समाचार पत्रमा काउन्सिलमा पदाधिकारी नियुक्ति सकारात्मक शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबारबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।